سورہ بقرہ آیت نمبر 28 ارشاد ہو رہا ہے، کیف تکفرون باللہ، کس طرح سے تم کفر اختیار کرتے ہو، انکار کرتے ہو خدا کو، خدا کی نسبت میں سلسلے میں کفر کیوں اختیار کرتے ہو؟ کفر چھپانے کو کہتے ہیں، اور پھر دینی اصطلاح میں انکار خدا کو بھی کفر کہتے ہیں، چھپانے کا معنی بھی ہے، اس حقیقت کو چھپاتے ہیں آپ، ممکن ایک آدمی کو پاس جانتے ہوئے چھپاتا ہو، ہو سکتا ہے نہیں جانتا ہو، کافر ہے ویسا، اس مسئلہ پر غور ہی نہیں کیا ہے۔ کیف تکفرون باللہ، کس طرح سے تم انکار کرتے ہو خدا کے وجود کا، خدا کا انکار کرتے ہو؟ کفر، خدا کا انکار کرنا بھی کفر ہے، ہر قسم کے شرک کفر ہے، چاہے دو خدا کو مانے، چاہے خدا کا انکار کرے، چاہے متعدد خدا کو مانے، چاہے اللہ کو تو مانتا ہے لیکن دوسرے مخلوقات کو رب سمجھتا ہے، حاجت پورا کرنے والا خدا سے ہٹ کر خدا کی اجازت کے بغیر حاجتیں پورا کرنے والا، جس طرح سے بتوں کو سمجھتے تھے، تو کس طرح سے تم خدا کا انکار کرتے ہو؟ تو اسی طرح سے کافر دینی اصطلاح میں پیغمبر کے منکر کو بھی کافر کہتے ہیں، آخرت کے منکر کو بھی کافر کہتے ہیں۔ یہاں پر اللہ تعالیٰ کے انکار کے حوالے سے ارشاد ہوتا ہے کس طرح سے تم انکار کرتے ہو، تعجب کی بات، تعجب کر رہا ہے، خدا انکار کرنے کے قابل ہی نہیں ہیں، آپ انکار نہیں کر سکتے ہیں، اتنے نشانیاں ہیں، اتنے دلائل ہیں، اتنے آیات ہیں، کہ اس وجہ سے بعض بزرگان کی تعبیر ہے اتنا ظاہر ہے، زیادہ ظاہر ہونے کی وجہ سے مخفی ہے۔ مثلا دن کی روشنی، اگر 24 گھنٹہ پوری زندگی روشنی رہتی، سایہ تاریکی نہ ہوتی، تو آدمی روشنی بھی اس کو سمجھ میں نہیں آتا، کبھی نہ ہونے سے روشنی کا معنی سمجھ میں آتا ہے۔ خدا اس طرح سے موجود ہے، چھایا ہوا ہے انسان کی زندگی، کائنات میں، کہ کبھی آپ ایسے تصور نہیں کر سکتے اسی جگہ کا، ایسے مقام کا، ایسے موقع کا جس میں خدا نہ ہو۔ فرط ظہور کی وجہ سے، شدت ظہور کی وجہ سے مخفی ہے۔ تو کس طرح سے تم انکار کرتے ہو خدا کا؟ وَكُنْتُمْ أَمْوَاتًا، در حالی کہ تم مردہ تھے، مٹی میں تھے، پتھر میں تھے، لکڑیوں میں تھے، نباتات میں تھے، جمادات میں تھے، حیوانات کے اجزاء میں تھے، وہاں سے آ کر انسان بن گئے ہو۔ کنتم امواتن، تم مردہ تھے، فاحیاکم، خدا نے تمہیں زندہ کیا، حیات بخشی۔ آپ جانتے ہیں حیات جو بخشی ہے، آپ کے تعلیم میں شامل ہے کہ حیات کس طرح سے وجود میں آئی۔ ابتدا میں تو ایک وائرس تھا، ایک بیکٹیریا تھا جو وجود میں آیا، عالم کے چرخش سے، گیس و غیر چرخش سے، ایک سمجھ لے کیا وجود میں آیا سب سے پہلا، ایکسل سے پہلے کیا ہے، ایک بیکٹیریا، ایک وائرس، یہ جو نباتات اور انسان دونوں میں مشترک ہے وہ کیا ہے، پھر آہستہ ایک سیل وجود میں آیا۔ یعنی ایک زمانہ ایسا تھا حیات بالکل نہیں تھا، اس کے باوجود حیات موجود ہو گئی۔ اب تک بھی راز حیات معلوم نہیں ہے، جب بالکل موجود نہیں تھا پس کس طرح سے موجود ہوا، کس نے حیات کو وجود دیا؟ ایک چیز موجود ہو، اس سے کوئی دوسری چیز موجود ہو جاتی ہے، لیکن موجود ہی نہ ہو، کس طرح سے وجود ملا؟ हयात मौजूद ही नहीं था, किस तरह से उसको वजूद मिला। तो ये अभी तक भी सोच रहे हैं इस मसले पर, हयात किस तरह से मौजूद हुआ और हयात की हकीकत क्या है। हाँ, हयात के आसार ये कि इल्म में इल्म होता है, जिसके पास हयात हो उसको इल्म होता है, उसके पास ताकत होती है। हैवानात के मेयार को मंतिक में कहते हैं हैवान एक ऐसा जिस्म है जो एहसास करता है, एहसास एक किस्म का इल्म है, और हरकत करता है अपने इरादे से, तो एक किस्म की ताकत है, कुदरत है। यानी जहाँ हयात हो वहाँ पर इल्म और शुऊर और कुदरत और ताकत है, लेकिन हयात ऐन कुदरत और ताकत है ये बहुत बईद है, बल्कि हयात से पैदा होता है। हयात जब है तो जिसमें हयात है वहाँ पर कुदरत इल्म पैदा होता है, कुदरत से मुराद ताकत और इल्म पैदा हो जाता है। तो ये हयात मादूम थी एक ज़माने में, किस तरह से वजूद में आया ये सवाल अभी तक है। और फरमाते खुदा ने तुम्हें हयात दी, तुम मुर्दा थे, खुदा ने तुम्हें हयात दी। और उसके बाद फरमाते हैं कि वो तुम युमीतुकुम, हयात दी, हयात देने के बाद तुम्हें मौत देता है खुदा, हयात देने के बाद तुम्हें मौत देता है, कब्ज़ रूह करता है। और मौत जब देता है इंसान को नुकसान पहुंचाने के लिए, दर्जे बालातर ले जाता है। अल्लाहु यतवफ़ल अनफुस हीन मौतिहा, मौत के वक्त नफ्स को, पूरा का पूरा नफ्स लेने वाला कौन है? खुदा है, कब्ज़ रूह करने वाला खुदा है। क्योंकि फ़रिश्ते करते हैं तब भी खुदा के अमर से करता है। अल्लाहु यतवफ़ल अनफुस हीन मौतिहा, और फरिश्ते के बारे में क्या कहता है? कुल यतवफ़ाकुम मलकुल मौत, तुम्हारी जान लेने वाला कौन है? मलकुल मौत है। कुल तवफ़तहु रुसुलुना, कह दो जवाब में लोगों की जान लेने वाले हमारे नुमाइंदे हैं, हमारे भेजे हुए फरिश्ते हैं। यानी फर अल्लाह का नाम ली, क्योंकि अल्लाह सबका माफूक है, आलम चलता है इरादा खुदा से, इरादा खुदा के तहत मलकुल मौत है, जो मौत के सबसे बड़ा ज़िम्मेदार है। वलमुदब्बिरात अमरन, फरिश्ते आलम की तदबीर करते हैं, आलम को चलाने की ज़िम्मेदारी खुदा ने फरिश्तों को दी है। और फरिश्तों में भी मलकुल मौत माफूक है, उसके मातहत तवफ़त हो रसूलुना, हमारे नुमाइंदे कब्ज़ रूह करते हैं, यानी उसके मातहत, मलकुल मौत के मातहत, उन नुमाइंदों के मातहत आपके क्या है? दिल के हरकतें हैं, मग़्ज़ के हरकतें हैं, कातिल है। और ये भी उसी सिस्टम के एक हिस्से है, जैसे खुदा राज़िक है, उस रिज़िक में देखे ऊपर से नीचे तक, आखिर अम्मी तक पहुंचता है कि वो क्या है, खाना लाकर दे देती। निज़ाम है, निज़ाम सिस्टम है, ये सिस्टम के क्या है, शुरू होता है खुदा से, और खुदा के हिकमत के मुताबिक ये सिस्टम चल रहा है। तो फ़अहयाकुम थुम्मा युमीतुकुम, हयात के बाद, हयात देने के बाद तुम्हें मौत देता है खुदा, मौत देता है। यहाँ पर आलम बरज़ख की बात नहीं की है इस आयत में, लेकिन आयतुल्लाह जवादी समझते की है। अब उसके बारे में तफसीलन बात करेंगे, गुफ्तगू लंबी हो जाएगी, इसीलिए क्योंकि दूसरे आयत के ज़रिए साबित होता है आलम बरज़ख। हाँ जी, वो इसीलिए कितना था मसला बन रहा है ना। तो मसल यूँ कहते हैं, देखिए क़ुरान के दूसरे आयत में कहता है क्या, अमत तनसनतैन अहयी तनसनतैन, हमें दो दफ़ा तूने मौत दिया। खुदा को कहते हैं मरने वाले अफराद قیامت کے دن خدا سے کہتے امت تنس نتین، دو دفعہ ہمیں موت دیا، و احیی تنس نتین، دو دفعہ ہمیں حیات دی، فہل الی خروج من سبیل، آیا یہاں سے نکل کے جا سکتے دنیا کی طرف؟ تو یہاں امتم موت دینے کو کہتے ہیں، عربی زبان میں باب افعال کہلاتا ہے، کوئی کسی کو مار ڈالے، موت دے دے، اس کو امتا، اماتا، یمیتو، تو یہ ہے۔ اس آیت میں کیا کہا؟ کنتم امواتن، پہلا آپ پہلے ہی سے مردے تھے، خدا نے موت نہیں دیا تھا، مٹی کی شکل میں آپ تھے، آپ مٹی کی شکل میں تھے، اسی لیے اس وقت خدا نے موت نہیں دیا تھا، خود بذات مردہ تھے، حیات نہیں تھی تمہارے پاس، پھر خدا نے حیات دی، حیات دینے کے بعد پہلا موت آ گئی، بس وہ جو پہلا ابتدا میں ہے وہ موت خدا نے نہیں دیا تھا، خدا نے مروا نہیں دیا، خدا نے موت نہیں دیا، بلکہ وہ بذات شروع ہی میں کیا تھے، مردہ تھے، پھر خدا نے حیات دی، پھر حیات دینے کے بعد خدا نے موت دی، موت دینے کے بعد وحییت اثنتین، ایک دنیا میں حیات دی، ایک برزخ میں حیات دی، یہ موت بھی برزخ کی موت، یہ کیا نام ہے، حیات برزخ کی حیات، یعنی کیا کہا آیت میں، فاحیاکم، دنیا میں زندہ کیا، دنیا میں پہلا مردہ تھے پھر زندہ کیا، ثم یمیتکم، پھر دنیا سے تمہیں موت دیا، دنیا سے تم چلے گئے کس کی طرف، برزخ کی طرف، ثم یحییکم، پھر برزخ میں تمہیں زندہ کیا، برزخ میں تمہیں زندہ کیا۔ اس آیت میں کہتا ہے کیا، امتن اثنتین، ہمیں دو دفعہ تو نے موت دیا، دو دفعہ موت کیا ہے، یہاں پر ایک موت ہو گیا، پہلا مردہ تھے پھر زندہ کیا، پھر کیا کیا ہے، موت دیا، پھر دوبارہ کیا دیا، موت دیا، ایک موت آ گیا، موت دوم برزخ سے کے بعد دیا ہے، برزخ سے جاتے ہوئے دیا ہے، جو روز قیامت سب کو موت دیتا ہے نا، سب کو موت دیتا ہے، وہ موت دوم ہے، بس ایک موت شروع میں تھا، وہ خدا نے نہیں دیا، انسان بذات مردہ تھا، مٹی تھا، پھر اس کو زندہ بنایا، زندگی دی، پھر اس کو موت دی،
دوسری موت ہو گئی، نہیں پہلی موت ہو گئی،
پہلا والا موت ہے، لیکن دوسرا اماتہ ہے، موت دینا، جو خدا نے موت دیا وہ کیا ہے، دوسرا ہے، پہلا والا کیا تھا، ابھی مٹی ہی تھا، حیات نہیں دی تھی، مٹی ہی تھا، اس وجہ سے کیا ہے، مردہ کہلاتا تھا، یہ سب مردہ ہے، ٹھیک ہے، اس کو اماتا نہیں کہتے ہیں، موت دیا ہے، یہ مردہ تھے پہلے ہی سے، ٹھیک، پھر خدا نے حیات دی دنیا میں، پھر دنیا میں موت دی، یہ پہلا اماتا ہے، دنیا میں کیا ہے آغا، موت دی اور پھر حیات دی برزخ میں، برزخ میں حیات دینے کے بعد آخر قیامت کے دن دوبارہ موت دی، پھر وہ جو قیامت کے دن موت سب کے لیے، ایک موت آنے کے بعد دوبارہ کیا ہوتا ہے، زندہ ہوتا ہے، وہ کیا ہے، تین حیات تین موت، بس پہلا موت وہی جو ابتدائی تھا، پھر دنیا سے جاتے ہوئے ایک موت دو، پھر برزخ سے جاتے ہوئے ایک موت تین، حیات کیا ہے، دنیا میں ایک حیات دی، پھر برزخ میں ایک حیات دی، پھر قیامت کے دن ایک حیات دی، قیامت کے دن کیا ہے، ثم الیہ ترجعون، جو کہتا ہے پھر اس کے بعد آپ پلٹ کر خدا کی طرف جائیں گے، تین موت تین حیات۔ لیکن بعض بزرگان فرماتے ہیں برزخ کی دوسری ادلہ ہے، دوسری آیات ہے، اس آیت سے برزخ والا سمجھ میں نہیں آتا، اہم نہیں ہے، برزخ کلیئر ثابت ہے، اسی آیت سے ثابت ہو جائے یا دوسرے عدلہ سے ثابت ہو جائے، برزخ کی بہت سے دلائل ہے، برزخ کے عقائد میں آپ نے عقائد میں بحث برزخ یقیناً پڑھنا چاہیے، کیونکہ کچھ مسلمان اس کے منکر ہے، تو اس بنا پر اس کو جاننے کی ضرورت ہے۔
تو ابھی روایت سب برزخ میں ہی ہے، کچھ
سب برزخ میں ہے، من ورائہم برزخون الی یومی یبعثون، سب کے سب موت کے بعد برزخ میں ہے. برزخ بیچ کے فاصلے کو کہتے ہیں، برزخ میں ہے، ایک بیچ کے فاصلے میں ہے، قیامت کے دن تک یہ فاصلہ رہے گا. قیامت کے دن میدان محشر میں سب پہنچ جائیں گے. تو فرماتے ہیں کیا ہیں، کیف تکفرون باللہ وکنتم امواتن، تم ابتدا میں مردہ تھے، مٹی تھے سمجھو، فاحیاکم، پھر خدا نے تم کو زندہ کیا، اسی مٹی سے انسان کو بنایا، ثم یمیتکم. سارے انسانوں کے لیے، شہیدوں کے بارے میں یہ بات ہے کہ کہتے کہ برزخ میں موت کے بعد نہیں جاتے، وہاں پر خود خدا نے کہا ہے نا، لا تقول لمن يقتل في سبيل الله اموات، جب خدا نے کہا ہے تو استثناء کر سکتا ہے نا، استثناء کر سکتا ہے کہ شہید برزخ میں حیات کی حالت میں پہنچتا ہے. تو ثم یمیتکم، پھر آپ کو دوبارہ برزخ سے موت دیتا ہے، ثم الیہ یحشرون، پھر قیامت کے دن سب کے سب خدا کی طرف محشور ہو کر خدا کی طرف جاتے ہیں، ثم الیہ ترجعون، سب کے سب پلٹ کر خدا کی طرف جاتے ہیں. یہاں خدا خالق ہے، اس کی طرف بھی اس آیت میں اشارہ ہے، خدا کی طرف پلٹ کر قیامت کے دن جانا ہے، اس کی طرف بھی اشارہ ہے، یعنی معاد اور مبدا، خدا خالق بھی ہے اور خدا خالق ہونا توحید کی بحث ہے، اور پلٹ کر خدا کی طرف جانا معاد کی بحث ہے، دونوں کی طرف اشارہ ہے. اور خدا کئی دفعہ آپ کے خالق، پہلا دفعہ جب مردہ تھے آپ کو زندہ کیا خدا نے، وہ مشکل تر ہے، مردہ تھے آپ کے پاس حیات نہیں تھی، حیات جو معدوم تھی وہ حیات آپ کو دے دیا اور آپ کو زندہ کیا. پھر دوسرا دفعہ کیا ہے، آپ کے پاس حیات تھی، صرف جسم اور روح میں جدائی ہوئی ہے، تو وہ تو آسان تر ہے. خدا کے لیے کوئی چیز آسان تر نہیں ہے، سب یکساں ہیں. اذا اراد شیئا ان یقول له کن فیکون، جب کوئی کام کرنا چاہتا ہے خدا تو خدا ارادہ کرتا ہے تو ہو جاتا ہے. کن فیکون الفاظ نہ ہونے کی وجہ سے یہ کہا ہے، کہتا ہو جاؤ پھر وہ ہو جاتا ہے، بھئی وہ کچھ ہے ہی نہیں اس کو کیا ہو جاؤ کہے گا، مراد یہ ہے کہ ارادہ کرتا ہے تو وہ موجود ہو جاتا ہے. آپ ذہن میں کوئی چیز پیدا کرنا چاہے سوچو، خود بخود موجود ہو جاتا ہے ذہن میں. ہم اپنے ذہن میں کیا ہے، ہمارے ذہن مظہر خالقیت خدا ہے، ذہن میں سوچو فوراً وہ شے موجود ہو جاتی ہے. خدا کل کائنات میں ایسا ہے، ارادہ کرتے ہی موجود ہو جاتا ہے. ہم خیال کے عالم میں ارادہ کرتے ہی جس چیز کو سوچا اس کو وجود دے سکتے ہیں عالم خیال میں، لیکن ایک خدا کی خالقیت سمجھنے کے لیے مددگار ثابت ہوتا ہے ذہن کی یہ صلاحیت. تو بہر کیا نام ہے، پہلے زندہ تھا پھر مر گیا، پھر دوبارہ زندہ کرنا آپ کے قانون کے مطابق آسان تر ہونا چاہیے، حیات موجود ہے، صرف روح جسم کو ملانا ہے، دونوں میں رابطہ برقرار کرنا ہے. جبکہ پہلا جب انسان مردہ تھا اس وقت تو روح تھا ہی نہیں، حیات نہیں تھی، اس وقت اس کو عدم سے وجود میں لایا اس کے لیے حیات کو. اس کے بعد فرماتے ہیں کہ وہو الذی خلق لکم ما فی الارض جمیعا، اللہ تعالیٰ کی ذات ہے جس نے آپ کے لیے، خلق لکم، آپ سب کے لیے، تمہارے لیے خلق کیا، یعنی انسانوں کے لیے خلق کیا، کم یہ ضمیر جمع ہے، تم سب کے لیے خلق کیا، کیا ما فی الارض جمیعا، جو کچھ زمین میں ہے وہ سب کے سب آپ کے لیے خلق کیا. اس آیت میں یہ کہا، بعض دوسری آیات سمجھ میں، سخر لکم السماوات والارض، آپ کی تسخیر میں دیا، آپ کے لیے مسخر بنایا، आपको कुदरत दी कि उसमें तसरुफ करे, किस में, जो कुछ आसमानों में है और ज़मीन में है। इससे मालूम होता है तमाम कायनात किसके लिए खलक हुआ है, इंसान के लिए खलक हुआ। इंसान अशरफ है मखलूकात है जिसके लिए ये कायनात पूरे के पूरा खलक हुआ है। अशरफ बनने की सलाहियत के साथ है। बिलफ़िल जो अशरफ खलक हुए हैं वो पैगंबर और आल पैगंबर अंबिया है, लेकिन अशरफ बनने की सलाहियत सारे इंसानों में मौजूद है। यानी वो ज़राए, वो वसाइल, वो काबिलियत, वो सलाहियत सारे इंसानों में है कि अशरफ मखलूक़ात बन सकता है, फ़रिश्तों से भी आगे जा सकता है। तो इंसान के देखो, कायनात का मकसद इंसान है, इंसान का मकसद खुदा है। मा खलक़तुल जिन्न वल इंस इल्ला लियाबुदून, खुदा की बंदगी। बंदगी में क्या होता है, इंसान मजहर सिफात खुदा होता है। कमालात इलाही जो एक मखलूक में मुमकिन है वो सब के सब उस इंसान के अंदर पैदा होता है। बाज़ ने खूबसूरत तशबीह दी है, फ़र्ज़ कीजिए एक लोहा को आप आग में रखेंगे तो ये लोहा बिल्कुल लाल लाल हो जाता है उसी आग की तरह, आग की सिफत भी उसमें पैदा हो जाती है, आग की जो सिफात है उस लोहा में पैदा हो जाती है। अगर ये कब तक है, जब तक ये लोहा आग में हो, जैसे ही आग से जुदा करेंगे ये लोहा ठंडा हो जाएगा। इसीलिए सूफ़ी लोग जो कहते हैं ना, इंसान क़ुर्ब खुदा हासिल करने के बाद फिर इबादत की ज़रूरत नहीं रहती है, उनको यही कहता है कि जैसे ही राबिता क़त्अ हुआ तो वो असर भी ख़त्म हो, खुदा के साथ राबिता यही इबादत है। जब तक इबादत है ये बंदा मजहर सिफात खुदा बन जाता है, और जब राबिता मुनक़ति हुआ तो फिर मजहर सिफात खुदा नहीं रहता है। तो ये क़ुर्ब खुलासा इंसान का मकसद खुदा है, उबूदियत। और उबूदियत क्या है, ऐसा कमाल है फिर क़ुर्ब खुदा हासिल होता है। क़ुर्ब खुदा एक वाक़ई चीज़ है, ख़याली नहीं है, एक वाक़ई है। जब खुदा सर चश्मे तमाम कमालात उससे नज़दीक हो तो तमाम कमालात आप तक पहुँचता है, जो नज़दीक तरीन है उस तक पहुँचता है। अगर कहीं और जाए तो उससे गुज़र कर जाता है। फ़र्ज़ के एक बड़ा ओहदेदार है, जितने ओहदे नीचे वालों तक पहुँचता है उसके ज़रिए पहुँचता है। इसी तरह से जो मुकर्रब दरगाह इलाही है, खुदा की तरफ से तमाम एहसानात उन्हीं के ज़रिए आलम तक पहुँचता है। तो बस इससे इतना मालूम हुआ कि आलम के मकसद खिलकत इंसान है, और इंसान के मकसद खिलकत अलबत्त यहाँ पर दूसरे जगहों पर फरमाया क्या, खुदा है। और इससे एक नुक्ता ये भी साबित होता है कि ये इन तमाम चीज़ों से इस्तिफादा करना इंसान के लिए जायज़ है। आपके लिए खलक हुआ कहता है, इस आलम के हर चीज़ से फ़ायदा उठाना, इस्तिफादा करना इंसान के लिए जायज़ है, मगर इनको ख़ुद शरीयत ने मना किया हो। शरीयत ने कहा इस चीज़ से इस्तिफादा जायज़ नहीं है, नजिस चीज़ों से मना किया है, गंदी चीज़ों से मना किया है, वो चीज़ें जो नजिस नहीं लेकिन गंदी है उन चीज़ों से मना किया है, हराम चीज़ों से मना किया। खुलासा जो ख़ुद शरीयत ने मना किया वो अलग, लेकिन उससे हट कर इस आलम में जो कुछ है इंसान के लिए क्या है, जायज़, क्योंकि इंसान के लिए खलक किया है। फरमाते क्या, अल्लज़ी खलक लकुम मा फिल अर्ज़ जमीअन, जो कुछ ज़मीन में है आपके लिए खलक किया है। इन सब से इस्तिफादा करना जायज़ भी है, हलाल है, मुबाह है, इनका मकसद भी इंसान है। और उसके बाद फरमाते हैं तुम मस्तवा इलल समा, खुदा ने इन सब को खलक, जो कुछ ज़मीनों में है सब को खलक करने के बाद खुदा गया आसमान की तरफ। इस तवा किसी आला के साथ आ जाए तो किसी चीज़ पर मुसल्लत होने का माना है, गालिब आने का। इला के साथ आए, यहाँ पर इला है यानि इरादा किया, कसद किया। तुम मस्तवा इला समा, फिर खुदा ने कसद किया, इरादा किया कि इसका आसमान बनाने का। बस पहले ज़मीन खलक किया या फिर आसमान की तरफ गया, कहते यहाँ पर सुम्म का माना हमेशा अरबी ज़बान में मसलन जैद اور امر آیا زید امر مولانوں کی زبان میں عربی زبان میں، اردو میں مثلا ایک کا نام رکھے محمد ایک کا نام رکھے علی، محمد اور علی آیا، اور کہیں گے پہلے کون آیا ہے معلوم نہیں ہے، ممکن ہے محمد آیا ممکن ہے علی آیا ہو، اور کے لفظ سے کچھ سمجھ میں نہیں آتا ہے، ساتھ آیا ہو تب بھی اور کہنا صحیح ہے، پہلا محمد آیا بعد میں علی آیا ہو، پہلا علی آیا ہو بعد میں محمد آیا ہو، تینوں صورتوں میں محمد اور علی آیا یہ جملہ صحیح ہے، لیکن پھر عربی اس کو عربی میں کیا کہتے ہیں، واو جا محمد و علی، پھر اس کے بعد فے ہے عربی میں جا محمد فعلی، فے کے ساتھ آئے محمد آیا اور پھر علی آیا، بلا فاصلہ محمد کے فوراً بعد علی آئے، فے کے یہ معنی ہوتا ہے، بھلے وہاں فے البتہ یہ معنی بھی دوسرا معنی بھی ہو سکتا ہے، پس کے معنی بھی ہو سکتا ہے، لیکن عاطفہ جو عطف کرنے کے لیے فے ہے وہ فوراً بعد کا معنی دیتا ہے، دو بھلے فالحمہا فجورہا وتقوا، ہاں پھر اس کے بعد الہام کیا، اور اب آئیے تیسرا کیا ثم ہے، جاء محمد ثم علی، پہلا محمد آیا پھر کچھ ٹھہر کر علی آیا، فوراً نہیں آیا کچھ ٹھہر کر، ثم کے یہ معنی ہے، تو یہاں پر کیا آیا ہے، الذی خلق لکم ما فی الارض جمیعا ثم، پھر تھوڑا سا ٹھہر کر، فاصلہ کا معنی دیتا ہے، کچھ فاصلہ کے ساتھ خدا نے توجہ کی آسمان کی طرف، تو یہ ثم بعض اوقات بیان میں ہوتا ہے، ہم مثلا گفتگو کرتے ہوئے کہتے ہیں پھر یہ پھر یہ پھر بتاؤ پھر کیا ہوا پھر کیا ہوا، بعض اوقات یہ جو پھر کہتے ہیں وہ کس معنی میں ہوتا ہے، بتاتے وقت کسی کو پہلے کہتے کسی کو بعد میں کہتے ہیں، یہ پھر کہنے کا معنی یہ نہیں ہے، کیا ہے وہ پہلا آیا تھا پھر یہ بعد میں آیا، یہ بعض اوقات الٹا بھی ہو سکتا ہے، لیکن بتاتے وقت داستان کہتے وقت کیا ہوتا ہے، بتانے میں ایک پہلے ایک بعد میں ہوتا ہے، وہاں پر بھی یہ ہوتا ہے، یہاں پر جو ثم ہے اس معنی میں نہیں کہ پہلا زمین اور جو کچھ زمین میں ہے خلق کیا پھر خدا نے توجہ کیا آسمان کی طرف، یہ معنی نہیں ہے، یہاں کے فکر یعنی بتانے میں آسمان کا تذکرہ شروع کیا خدا نے، پہلا انسانوں کا توجہ زمین کی طرف زیادہ ہے اسی لیے زمین کے بارے میں بتایا، جو کچھ زمین میں ہے خدا نے تمہارے لیے خلق کیا ہے، پھر خدا نے توجہ دیا آسمان کی طرف، یہاں پھر بات کرنے میں آسمان کا تذکرہ بعد میں کیا ہے، وجہ کیا ہے، کیونکہ دوسری آیت میں قرآن میں ہے کہ خدا نے کیا ہے آسمانوں کو چھ دن میں بنایا، والارض بعد ذلک دحاها، آسمانوں کو خلق کرنے کے بعد زمین کو خدا نے خلق کیا اور اس کو پھیلایا، صریحاً کہتا ہے بعد ذلک، ثم میں دونوں احتمال ہے نا، ممکن ہے زمان کے لحاظ سے فاصلہ ہو، ممکن ہے بتانے میں ترتیب کے لحاظ سے فرق ہو، اسی لیے ثم کا لفظ بہت صاف نہیں ہے، تو بعد آیت نے جو کہا ہے والارض بعد ذلک دحاها، وہاں سے پتہ چلتا ہے پہلا زمین آسمان خلق کیا ہے پھر بعد میں زمین خلق کیا ہے،
اگر یہ جو آپ زمان کی بات کر رہے ہیں زمان یعنی بعد ذلک والی، تو خدا کے لیے پہلے اور بعد تو کچھ بھی نہیں ہے نا، مطلب وہ تو
ہمارے لیے تو ہے نا،
زمان تو عالم اس کی بات ہے نا،
ہمارے لیے تو ہے نا، خدا ہمارے لیے بات کر رہے ہیں،
خلقت کائنات تو خدا نے جو چیز خلق کی اس میں تو پہلا اور بعد ہے کوئی، وہ
نہیں کچھ پہلے کچھ بعد میں ہے نا، آسمان کو کیا ہے اچھے دن میں خلق کیا، عالم میں مجردات ارادہ کرتے ہی موجود ہے، جیسے آپ کے ذہن کے خیالات مجرد ہے آپ ارادہ کرتے ہی موجود ہو جاتا ہے، اور جو مادیات ہے ایک بچے کو وجود دینے کے لیے کیا کرنا پڑے گا، آپ کو پیسہ جمع کرنا پڑے گا، نوکری تیار کرنا پڑے گا، پھر شادی کرنا پڑے گا، پھر 9 مہینے انتظار کرنے پڑے گا، پھر بچہ نکل آتا ہے، تو مادیات میں کیا ہے فاصلہ ہو جاتا ہے، یعنی عالم خلق عالم امر، لہ الخلق علی لہ الخلق ولہ الامر، خلق بھی خدا کرتا ہے امور بھی خدا کے ہاتھ میں. یہاں پر بیشتر مفسرین کا معنی یہ خلق وہی عالم مادہ کی خلقت, امور عالم اذا اراد امرا ان یقول له, جب خدا کسی امر کا ارادہ کرتا ہے تو اس کو کن فیکون کہتا ہے. بس امر کے ارادہ کے لیے کن فیکون کافی, ارادہ کرنا کافی ہے. لیکن خلق السماوات والارض مثلا فی ستت ایام, مثلا چھ دن میں خلق کیا, دن کی ضرورت پڑنی, سورج بھی نہیں تھا زمین بھی نہیں تھی, چھ دن کہاں سے آیا؟ ظاہر ہے یہاں پر چھ دن بے معنی ہے چھ مرحلہ, چھ دورہ, ہزاروں سال لاکھوں سال ہو سکتا ہے لیکن ہے زمان, زمان ہے. زمان کیا ہے؟ اگر کسی چیز کے تغیرات کے مقدار کو آپ کے فلاسفہ زمان کہتے ہیں. اب اس چیز میں تغیر نہیں آتی تو زمان بھی نہیں ہے. دو دونے چار کی عمر کیا ہے؟ ایک ارب سال, دو ارب سال, تین ارب سال, کچھ بھی نہیں کہہ سکتے کیونکہ اس کی اس میں تبدیلی نہیں آتی, تغیر نہیں آتا ہے نا. ایک حقیقت ہے جس میں تغیر نہیں آتی, جس میں تغیر نہیں آتی اس کے لیے زمان بھی نہیں, اس کے لیے عمر بھی نہیں ہے. جس میں تبدیلی آتی اس کے لیے کیا ہے آغا؟ زمان ہے, عمر ہے. ثم استوى الى السماء, سما کی طرف خدا نے توجہ کیا, ارادہ کیا آسمان کی خلقت کا. فسواهن, خدا نے بنایا آسمان کو. ہن یہ ضمیر مؤنث جمع ہے, آسمان کو بنایا. سوا معتدل شکل میں, بے کم و کاست, بدون نقص و عیب بنانے کو سوا کہتے ہیں. آسمان کو بغیر نقص و عیب خدا نے بنایا. یہی نا بالعدل قامت السماوات والارض, عدل کے ذریعے یعنی صحیح نظم کے ذریعے, صحیح ترتیب کے ذریعے, ہر چیز کو اپنی صحیح جگہ پر رکھنے کے ذریعے آسمان و زمین قائم ہے, چل رہا ہے. صرف انسانی معاشرہ اتنا خراب کیوں ہو رہا ہے؟ وہ اس ترتیب کو کچھ خراب بھی کرتا ہے. یہاں پر بھی بہت ترتیب اچھا بھی ہے. مثلا ایک شمر بھی اپنے بچوں سے محبت کرے گا, فرض کر بدترین مخلوق, بچوں کی نسبت میں وہ کیا ہے؟ کام چل رہا ہے وہاں, اپنے جانوروں کی نسبت میں کام چل رہا ہے. ان دنیا میں بہرحال جو نظام خدا نے خلق کیا اس نظام میں کچھ سسٹم چل رہا ہے, ورنہ اگر ظلم ہی ظلم ہوتا تو یہ عالم رہنے کے قابل نہ ہوتا. بالعدل قامت السماوات والارض, فسواهن بھی اسی کے معنی کے قریب ہے کہ تو ان کو برابر خلق, سوا یعنی مستوی الخلقہ, بغیر عیب, بغیر کم و کاست, بغیر نقص خدا نے ان آسمانوں کو بنایا. کتنا؟ سبع سماوات, سات آسمان بنایا. آسمان کا عرض کیا, قرآن میں کم از کم تین معنی ذہن میں آتا ہے. ایک اوپر والا, عربی زبان میں بھی ہے اوپر والا, ہر چیز کو کیا کہتے ہیں؟ آسمان. سما اوپر, جو اوپر ہے اس کو آسمان کہتے ہیں. دوسرا قرآن خود نے کہا ہے, کیا ہے؟ جہاں سے بارش برستی ہے ان کو کیا کہا ہے؟ آسمان سے بارش برستی ہے. متعدد آیات میں ہے آسمان سے خدا باران رحمت نازل کرتا ہے, تو اس بلندی کو بھی آسمان کہتا ہے. بعض آیات میں کیا ہے؟ زین سماء الدنیا بمصابیح, ہم نے دنیا کے آسمان کو مزین کیا, بزینت الکواکب, ستاروں کی زینت سے, یعنی جس آسمان پر یہ سارے ستارے سیارے نظر آتے ہیں وہ بھی آسمان ہے. تو تین درجے کے آسمان کا تذکرہ قرآن میں موجود ہے. تو سات آسمان, اب اس کا مطلب کیا ہے ابھی اتنا واضح نہیں ہے. ہمارے ہم اس سے پہلے ہی اس عالم سے خارج نہیں ہو سکے ہیں سات آسمانوں کے, لیکن خود قرآن کہتا ہے آسمان کیا ہے؟ وہی ہے دخانون, آسمان دھواں سے بنا ہوا, یعنی گاز سے, گیس سے. آپ کے سائنسی نظریہ بھی اسی کے قریب ہے نا. یہ عالم ابتدا میں کیا تھا؟ گیس تھا. تو بہل مادی ہے, آسمان بھی مادی ہے. گیس ہونا یا دخان ہونا, اس وقت عرب تو وہی دخان کو سمجھتے تھے, تو دخان کہا ہے, دخان کیا ہے؟ دھواں. تو اس سے اتنا معلوم ہوتا ہے کہ آسمان مادی ہے, लेकिन हम अभी तमाम रसाई पहले ही आलम पर, पहले ही आसमान के अंदर हम घूम रहे हैं। जितने कहकशान है, जितना क्या है, ये सतारागान है, सब के सब इस ये पहले आलम के अंदर मौजूद है, पहला आसमान के अंदर मौजूद है। और हमारी जिम्मेदारी भी नहीं है आगे बढ़ने की, ठीक है। अपनी जिम्मेदारी वाली चीज़ें इतनी ज़्यादा है कि गैर जिम्मेदारी के पीछे जाने की ज़रूरत नहीं। अगरचे इंसान बहुत फजूल मखलूक है, गैर ज़रूरी चीज़ों के पीछे ज़्यादा जाना चाहता है ज़रूरी चीज़ों को छोड़कर। अब ज़मीन के बारे में भी यही है, وَمِنَ الْأَرْضِ مِثْلَهُنَّ, क़ुरान की दूसरी आयत में सात आसमान खुदा ने खलक किया है और ज़मीन भी क्या है, समावात, जो दुआए कुनूत पढ़ते हैं, समावात सब्अ वल सब्अ, उस दुआ में भी है सात आसमान सात ज़मीन। लेकिन क़ुरान में भी है, وَمِنَ الْأَرْضِ مِثْلَهُنَّ, सात आसमान है उसी के बराबर सात ज़मीन है। और उसके बाद फरमाते हैं, वहू बिकुल शेन आलिम, खुदा हर चीज़ के बारे में इल्म रखता है। उसके बाद आयत क्या है आगा, हाँ बल मैं पहले लाइन, असल मेरे चश्मे काम ख़राब करते हैं, वो पहला लाइन नज़र नहीं आ रहा था। وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً, याद करो उस वक्त को जब अल्लाह ताला ने, तुम्हारे रब ने, रब के राज भी आपके हाथ में है कि इंसानों की तरबियत खुदा की रुबूबियत, इस्म रुबूबियत की ज़िम्मेदारी है, यानी खुदा रब होने के नाते से इंसानों की तरबियत करता है और खलीफा बनाना भी इंसान की तरबियत से मरबूत है। وإذ قال ربك, याद करो उस वक्त को जब तुम्हारा रब للملائكه, उसने मलाइके से फरमाया, إني جاعل في الأرض, मैं ज़मीन पर बना रहा हूँ, बनाने वाला हूँ, إني बेशक, इन्ना अरबी ज़बान में क्या है, बेशक, यकीनन का माना देता है, मैं यकीनन ज़मीन पर बनाने वाला हूँ, क्या जाइल इसमें फ़ाइल है, बनाने वाला हूँ, खलीफा एक जानिशीन बनाने वाला हूँ। ये खुदा ने फरिश्तों से कहा, قَالُوا أَتَجْعَلُ فِيهَا مَنْ يُفْسِدُ فِيهَا, फरिश्तों ने फौरन कहा, खुदाया तू ऐसा खलीफा बनाता है जो फसाद करने वाले लोग हैं। फसाद उर्दू फसाद नहीं, अरबी फसाद, यानी हर किस्म के खराबी करने वाला, फसाद खराब करना, बुराइयां फैलाना, तो तू खलक करेगा ऐसे मखलूक को जो ज़मीन में फसाद फैलाने वाला है, ख़राबी पैदा करने वाला है, बुराइयां पैदा करने वाला है। अतज अलफिया मन युफ़सिद फिहा, जो फसाद करता है, वो यस्फिकत दिमाग, खून बहाता है, खून बहाने वाला, फसाद फैलाने वाला है, उसको तू खलक करेगा, बनाएगा, अपना खलीफा बनाएगा। وَنَحْنُ نُسَبِّحُ بِحَمْدِكَ, खुदाए तेरे मकसद उबूदियत है, तेरे मकसद उबूदियत है, उबूदियत में हम आगे हैं, क्या है, وَنَحْنُ نُسَبِّحُ بِحَمْدِكَ, हम तस्बीह कहते हैं, तुझको हर ऐब से मुनज़्ज़ह करार देते हैं। अभी हम भी तस्बीह कहते हैं लेकिन हकीकत में करार नहीं देते, वरना खुदा की उस हकीकत को समझ सके जो हर ऐब से बरतलो बालातर है, तो उसी खुदा से इश्क करने लगेंगे। नुसब्बिहु लक, हम तेरी तस्बीह कहते हैं, तुझको पाक मुनज़्ज़ह करार देते हैं हर ऐब से, हर नक्स से। नुसब्बिहु बिहम्दिक, तस्बीह कहते हैं और तेरा हम्द भी अदा करते, तस्बीह भी और हम्द भी। तस्बीह हर ऐब से मुनज़्ज़ह करार देना, हम्द तारीफ़ करना, तेरी तमाम तारीफ़ भी हम बयान करते हैं, एक मुस्बत पहलू, एक मनफी पहलू, मनफी पहलुओं का इनकार करते, मुस्बत पहलू को हम मानते हैं। وَنُقَدِّسُ لَكَ, तेरे लिए पाक करते हैं, यानी अपने आप को और ज़मीन को पाक करते हैं तेरे लिए। ये नुकद्दिसु नुसब्बिहु से फ़र्क, नुसब्बिहु खुदा को मुनज़्ज़ह करार देना, नुकद्दिसु खुदाए तेरे लिए, हम अपने आप को भी पाक करते हैं, आलम को भी पाक करते हैं, हमें भेजो ज़मीन पर, हम यही काम करने के लिए तैयार है। बल्कि रिवायात में है कि ये फ़रिश्तेगान काफ़ी तादाद में ज़मीन पर थी, खुदा ने इनको भेजा था ताकि जिन्नात कौम नसनास जो ज़मीन पर फितना व फसाद करते थे, खून बहाते थे, उनको नाबूद करने के लिए भेजा था, फिर फरिश्ते वहाँ पर थे। तो हम तकदीस करते हैं, قال إني أعلم ما لا تعلمون, फरमाया मैं जानता हूँ वो उन तमाम बातों को जो आप नहीं जानते। वजाहत नहीं की, वजाहत की ज़रूरत भी नहीं थी, फरिश्ते खुदा को मानते थे, खुदा के मारिफत रखते थे, इसीलिए इतना मुख्तसर जुमला क्या था, काफ़ी था। अब इसमें गुफ्तगू है, अभी वक्त आ गया है। एक ये है कि खुदा फरमाता मैं बनाने वाला हूँ, अरबी ज़बान में जाइलुन यानी मुसलसल बने, ता रोज़ क़्यामत खलीफा बना रहा है, खलीफा बनाना, बनाने वाला हूँ, जुमले इस्मिया है, मैं बनाने वाला हूँ, इसको जुमले इस्मिया कहते हैं। जुमले इस्मिया की दलालत करता है किस माना पर, कि ये मुस्तमिर है। जुमले इस्मिया का माना क्या है, ये मुस्तमिर है। ज़मीन में खलीफा बनाना दायमी है, ये एक। उसके बाद खलीफा किसका खलीफा, खुदा का खलीफा या साबिका कौमों का खलीफा, इसमें भी काफ़ी गुफ्तगू की ज़रूरत है। और फ़रिश्तों के एतराज़ के वजूहात, ये अभी वक्त काफ़ी आया, इसी पर इक्तफा करते हुए सल्लल्लाहु अला मुहम्मदिन व आले मुहम्मद। इसका अरबी माना है ना, अरबी ज़बान में। हाँ ज़ाहिर है, देखिए बहर
फलसफा जो अभी पढ़ते हैं कोर्सेज में, खासकर पाकिस्तान में तो बहुत छोटे से पढ़ते हैं, हमें भी हमारे नौजवानों को भी कम से कम थोड़ा देर बोलने के लिए फलसफा पढ़ना चाहिए, क्योंकि कुरान की तफसीर हमारे यहाँ तो होती है। अभी चूँकि अब कुछ सवाल ऐसे आए, यकीनन अजान काफ़ी मतलब इस तरह से है ना कि खुल रहे होंगे अपने, अब उसके लिए सपोर्टिंग में जिस तरह अभी यहाँ चेंज की बात आ रही है, तब्दीली तगैर मुजमरा, ये बातें जो नौजवान है तो हम भी है, अलबत् हमने थोड़ा सा
बुरे हो गए
फलसफे में, ये सारी चीज़ें हैं, लेकिन नौजवानों को यकीनन ये इस पर गुफ्तगू नहीं होते।
मेरे ख्याल में जो मसाइल माशरे में ज़िंदा है, यानी क्या लोगों के जहनों में सवालात है, उन सवालात के मुताबिक तो ये हल होना चाहिए, वरना सारे उलूम का एक कशकोल बनाना तो नहीं है जहन को। यानी जो ज़रूरी है, मसलन आपका अकायद मजबूत हो जाए, आपके फ़िक्र मजबूत हो जाए, मारिफत अहले बैत मजबूत, ये पहला उलवियात है। लेकिन माशरे में जो शुबहात फैलाए गए हैं, माँ दीन के शुबहात है, तौहीद के सिलसिले में मगरबियों के शुबहात है, इनकार तौहीद के लिए वहाबियों की शुबहात है, जो अपने वहाबी जैसे खुदा पेश करते बेरहम खुदा, तो ज़ाहिर ऐसे शुबहात के जो कुछ कमोबेश फैलाया है माशरे में, जो शुबहा है उसका जवाब ज़रूर मिलना चाहिए, वरना ये कि इतना शुद्ध तो शुद्ध बढ़ता चला जाएगा। पता नहीं यहाँ के फ़लसफे में ज़ाहिरन मगरबी फ़लसफ़ा होगा। हमारे एक दोस्त पढ़ते थे, वो तो तारीख़ फ़लसफ़ा से ज़्यादा आगे नहीं बढ़ सके, थोड़ा सा मसाइल फिर ख़त्म हो जाता
है।
लेकिन फ़लसफ़े में एक मसला है शिनाख्त के, इल्म हासिल करने के ज़राए क्या है, एक अहम चीज़ क्या है, आपके पास इल्म हासिल करने के ज़राए क्या, ये ज़राए कितने काबिल एतमाद है। अब इन ज़राए के ज़रिए कौन से उलूम हासिल हो सकते हैं, लेकिन ये ऐसा है कि हम वैसे फलसफे पढ़े बगैर जानते हैं ये हवस पंचगाने, ये अक्ल है, हाँ जी, इनके ज़रिए क्या करते हैं, इलम हासिल करते हैं और इन पर एतमाद करते हैं। वहाँ शुबहात पढ़ के आप समझेंगे, मैंने मिसाल दिया आपको एक दफ़ा ना, ये सूफीस ने क्या किया, कहते भाई ये मेज़ आपके सामने है, ये सामने एक इलम है, नहीं मेज़ पर कैसे इलम है, आँखों के ज़रिए, क्या नाम है, मुशाहिदा के ज़रिए, लेकिन कहते भाई आपके अंदर क्या आया, मेज़ तो अंदर नहीं आया है, इसकी तस्वीर आई है अंदर, तस्वीर हकीकत के मुताबिक है या नहीं, क्या मालूम, एक दिन बीमार हो तो आप इसको तारीख देखेंगे, एक दिन सही हो तो इसको बहुत खूबसूरत दिखे, एक ईद के दिन सब के चेहरे पर नूर नज़र आएगा, हाँ जी, रमज़ान में भूखा हो तो सब पर गुस्सा करेगा, मगर इनके तक़वा कवी हो तो फिर ज़ाहिर रंग इलाही आता है। तो खुलासा इंसान के नफ्सियात असर होता है, इंसान के आँखों पर भी असरअंदाज है, मुशाहिदा पर भी असरअंदाज, यानी आपको क्या मालूम, आपके पास जो तस्वीर आई है वो बिल्कुल ऐन हकीकत हो, कोई दलील नहीं है, चाहे आवाज़ हो, चाहे फ़र्ज़ कीजिए क्या नाम है, एक हाथ क्या नाम है ठंडा पानी में रखो, एक हाथ गर्म पानी में, दोनों को लाकर वलर्म, वलर्म फारसी है, उर्दू में क्या है, नीम गर्म पानी में डाल दो, तो जो ठंडा पानी में रखा है उस पानी को गर्म महसूस करेगा, जो गर्म पानी में रखा है वो उसी को ठंडा महसूस करेगा, जबकि एक पानी है, ये एहसास का इंतकाल है ना। तो ये मसाइल क्या है, आगा इन्हीं मसाइल की वजह से एतमाद ख़त्म होता है हवा से पंचगाने पर, कि तो काबिल एतमाद नहीं, लेकिन वो लोग कहेंगे बस काबिल एतमाद नहीं है हवा से पंचगाना और अक्ल, उसके नतीजे में अक्ल भी, बस खुदा को इनकार करो, आखिरत को इनकार करो, अपने साइंस को इनकार नहीं करेंगे, साइंस भी उसी से हासिल होता है, साइंस से तमाम उलूम इसे हवा से पंचगाने के ज़रिए, तजुर्बे के ज़रिए हासिल होता है ना, वहाँ पर शक नहीं करते हैं, लेकिन इन्हीं शकूक को दीन में लाते हैं, कहते इन शकूक की वजह से बस दीनी उसूल वरो क्या है, गलत है, क्योंकि मशकूक है, साइंस के मुनकर पर लानत भेजते हैं, साइंस को मानना पड़ेगा, ये बड़ी चालाकियाँ करते हैं। लेकिन मैं समझता हूँ मुआशरे में अगर कोई शुबा ज़िंदा हो तो ज़रूर जवाब होना चाहिए, ना हो तो इतनी ज़रूरी उलूम है उनको हासिल करना होगा, इतना उम्र हमारे पास नहीं है। आगा फरमा रहे थे कि मौला अबुल फजल अब्बास के बारे में चंद जुमला अर्ज़ करें, दो हदीस के मजमुआ इमाम अतहार की तरफ से मौला अबुल फजल के बारे में आया है, एक यह है कि कान अम्मुन अल अब्बास फ़कीहन, हमारे चचा अब्बास गहराई के साथ दीन को समझते थे, दीन को गहराई के साथ समझते थे। अभी जो फ़कीह के हमारे शिया मुहावरे में इस्तिलाह में जिसको फ़कीह कहते हैं, मुश्तहिद को फ़कीह कहते हैं, वो चार दलीलों के ज़रिए अहकाम शरा को समझते हैं, अहकाम शरा समझते हैं क़ुरान सुन्नत इजमा अक़ल के ज़रिए। अब वो भी गहराई के साथ ज़रूरी नहीं, वो उन दलील उनके पास है, क़ुरान सुन्नत इजमा अक़ल की दलील है उस हुक्म शरी पर, मुमकिन है पूरा यकीन ना हो उस दलील के नतीजे में, ठीक है, क्योंकि दलील के दर्जात है ना। तो लेकिन अम्मुन अल अब्बास, हमारे चचा अब्बास क्या है, फ़कीह थे, गहराई के साथ दीन शिनास थे, दीन के मारिफत रखते थे, इल्मी शख्सियत, अलबत्त ख़ास मौजूद थे, ख़ास इंसान थे। आप जानते रिवायत में क्या कहते, जब अली ने फरमाया वाहिद कहो तो कहा वाहिद, फिर अली ने फरमाया क्या इसनैन दो बोलो तो कहा ये बाबा जिस जबान से वाहिद का लफ्ज़ निकला है वो किस तरह से दो कह सकता है, मौला उसको गिनती सिखा रहे थे और बच्चे इतनी मारिफत के आला दर्जे पर के वालिद को बता रहा है मौला मेरी मारिफत इतना है। अब यानी ख़ास कस्म के खुदा के तवज्जो ख़ास अली के फर्जंद था ना, अली के फर्जंदों के दरमियान भी दो इमाम के बाद अब अलमदार का नंबर था, तो ये इल्मी लिहाज से अब मौला के महज़र में, इमाम हसन के महज़र में, इमाम हुसैन के महज़र में रहे तो इल्म के एक समंदर थे। ज़ाहिर जब इमाम है तो उनसे शायद इस्तेफादा न किया हो लोगों ने, क्योंकि किसी को भी इल्म की ज़रूरत हो तो क्या इमाम की खिदमत में जाते थे। अगरचि अली की शहादत के बाद इमाम हसन से खिलाफत गसब होने के बाद बहुत तनहा हो गए थे अहले बैत, बनू उमैया को खुश करने के लिए कोई अपने दीन के मारफत के लिए अहले बैत के पास नहीं आते थे शाज नादिर मुखलिसीन के अलावा। लेकिन बहरहाल ये है कि अगर कोई आता तो इमाम के पास जाते थे, इसीलिए शायद ज़्यादा वाक़ात नहीं हैं। और खुसन आपकी खिदमत में अर्ज़ करूँ, ये तकरीबन 150-200 साल के बाद से किताबें लिखी जाने लगी है हिजरत के, इसीलिए इब्तदाई जो हवादिस पेश आया वो कम महफूज है, खुसन अहले बैत की नस्बत में, क्योंकि सब दुश्मन थे इसीलिए एक दूसरे को जब बताते थे छुपा कर बताते थे ताकि ख़तरे में न पड़ जाए। ये मुश्किलात था, बहुत तकिए की ज़िंदगी गुजारना पड़ा है सख्तियों के साथ। तकिए का माना कुछ ना करना नहीं है, ज़ेर ज़मीन फ़ालियत करना था लेकिन फ़ालियत ज़ेर ज़मीन, इसीलिए तकिए को क्या कहा है, ढाल कहा है। ढाल मुजाहिद की ज़रूरत है, खानशीन की ज़रूरत नहीं है। तो ये इल्मी हवाले से आपकी फजीलत और इल्म का बहुत बड़ा मकाम, इंशाल्लाह इसी कल से वही हज़रत आदम की अजमत मकाम की वजह पता चलेगा। इल्म है, खुदा भी अपने इल्म का बहुत तज़किरा करता है, फ़रिश्तों के इल्म, अंबिया का इल्म, इल्म बुनियादी हैसियत का हामिल है इस आलम खिलकत में, आलम फजीलत में। तो अलमदार का ये इल्म, और दूसरा फरमाया सुलब अल ईमान, मजबूत ईमान के मालिक थे। बाज़ वक़्त ईमान होता है लेकिन जल्दी बदल जाता है, जल्दी तब्दील होता है। ये इराक वाले अब भी यही हालत है, जल्दी बदल जाते हैं, हालात के साथ बदल जाते हैं। आम लोगों के भी यही सिफत है, थोड़ी सी सख्ती आ जाए, थोड़े से मफादात से टकराव हो जाए तो छोड़ देते हैं। इमाम हुसैन ने ही फरमाया कि लोग दुनिया के बंदे हैं, दीन ज़बान के हद तक है, मुश्किल से दो चार हो जाए तो दीनदार कम रह जाते हैं, इम्तहान में न पड़े तो ठीक, वरना इम्तहान में पड़ जाए तो फेल हो जाते हैं। तो अलमदार अब तो वो लोग क्या होते हैं, ईमानदार है लेकिन मुश्किल के वक्त दीन और ईमान को अलविदा कह देते हैं। अलमदार के बारे में फरमाता कि सुलब अल ईमान, मजबूत ईमान के मालिक थे। ईमान दो किस्म के, मुस्तकर मुस्तौदा। एक ईमान मुस्तकर है, इंसान के दिल से नहीं निकलता है वो ईमान, दूसरा मुस्तौदा है, अमानत है, निकल सकता है, यानी कई चंद दिन के लिए उसके पास आया हुआ है। तो सुलब अल ईमान, मजबूत ईमान के मालिक थे। नाफिद अल बसीरत, तीसरी चीज़ बसीरत का मसला है। बसीरत बहुत अजीब चीज़ है, बसीरत चश्मे बातिन है, हकायक समझ में आना। देखो कितने लोग अखबार सुनते हैं, अब उसके असल नुकात की तरफ कौन मुतवज्जे होते, चंद तज्जे करने वाले मुतवज्जे हो जाते हैं नुकात, असल मतलब की तरफ मुतवज्जे होने वाले, जितनी अक्ल और शऊर ज़्यादा है उतना ही बेहतर मुतवज्जे हो जाते हैं। तो बसीरत बढ़ने के लिए एक अक्ल है, दूसरा तजुर्बे है, तफक्कुर है, और तज़किए नफ्स है, तज़किए नफ्स है। तो ये अवामिल हो तो इंसान की बसीरत बढ़ जाती है। देखो इमाम खुमैनी तो न स्कूल में, न कॉलेज में, न यूनिवर्सिटी में, लेकिन वही तज़किए नफ्स की वजह से क्या है, बसीरत ऐसी इमाम को मिली थी कि शर्क व गर्ब आपको धोखा नहीं दे सके। बाज़ुर्गान कहता था कि भाई हमने क्या नाम है, इनकलाब का वक्त आ चुका था, हम मगरबी सोच रखने वाले खुलासा रोशन फिक्र लोगों के समझ में नहीं आया, मौलानों के समझ में आया, इनकलाब का वक्त आ चुका है, मौके से फ़ायदा उठाया। अल मौलाने भी ख़ुद इमाम खुमैनी थे, बहर बाकी इमाम के ताबे थे। इसमें ख़ुद बाज़ुर्गान ने किताब लिखी है कि तो इस इनकलाब के वजूद में लाने वाले दो गुरु, एक उलमा दूसरा जवान, ये इन दो गुरुहों ने इनकलाब को वजूद में लाया। यही दो गुरु इनकलाब के मुहाफिज है। तो सुल्ब नाफिदल बसीरत, बसीरत की ज़रूरत, असल नुक्ता समझ में आ जाए। दीनी लिहाज से अगर शेख मुताहरी कहते हैं अमर मारूफ के लिए बसीरत दर दीन, बसीरत दर दुनिया दोनों की ज़रूरत। दीन के असल नुकात समझ में आ जाए, दीन क्या चाहता है, और दुनिया के लिहाज से भी समझ में आ जाए तकाजा क्या है, अहम चीज़ क्या है, बुनियादी चीज़ें क्या है। उसके बगैर अमर मारूफ नाहज़ मुनकर करे तो ख़राब तर करेगा, बदतर करेगा काम को। तो ये बसीरत चश्मे बातिन रखता हो। मुमकिन जो उर्दू में छिट्टी है इस कहते हैं वो किसी हद तक इससे करीब है। दार इसके लिए अर्ज़ किया जितना अक़ल से ज़्यादा फ़ायदा उठाए, तफक्कुर करे, तजुर्बा हासिल करे और ख़ुदा से मदद हासिल करे, नफ्स को पाक करे तो बेहतर इंसान की हिदायत होती है। वो जो मशहूर हदीस है 40 दिन खलूस के साथ रहो तो इल्म के सरचश्मे तुम्हारे दिल से ज़बान पर जारी हो जाएंगे। इल्म क्या है, बसीरत भी उसी इल्म के एक किस्म है। इल्म के एक किस्म मालूमात कुल्ली शक्ल में, आप कॉलेज में यूनिवर्सिटी में हौजात में पढ़ते हैं वो कुल्ली शक्ल में होता है, लेकिन उसके असल जान मतलब समझना दर हकीकत बसीरत से मरबूत। अभी देखो वो कॉलेज में पढ़ते मेडिकल में वगैरह, ये बीमारी है उसके ये असबाब है, ये एलल है, ये आसार है, फ़लान दवाई इसके लिए मुअस्सर है, यूँ खुलासा अपने कवायद में, तो मेडिकल के तालिब इल्म नहीं हूँ, ख्याल सोचता हूँ ऐसा है तो। लेकिन जब बीमार उसके पास आता है तो समझ में नहीं आता, वो अलामतें वो जो बीमार कहता है वो देखता है ये तो कई बीमारियों की अलामत है, अब ये कौन सा बीमार है, किस किस्म की बीमारी इसमें है, समझ में नहीं आता। यहाँ पर जितनी जहानत कवी उतना बेहतर समझ में आएगा कि ये किस किस्म का बीमार है। तो साहब बसीरत नाफिदल बसीरत, उनकी बसीरत नफूज करने वाली यानि गहराइयों तक जाने वाली बसीरत का हामिल थे। पैगंबर फरमाते इन कुल हादी सबीली अतु इलैहि अला बसीरत अना व मन तबाने, हबीब आप कह दे ये मेरा रास्ता है, इस रास्ते की तरफ दावत देता हूँ बसीरत के साथ, मैं और मेरे पैरवी करने वाले बसीरत के साथ इस रास्ते की तरफ दावत देते। तो ये दावत इस्लामी देने वाले की भी एक ज़िम्मेदारी है, बसीरत जितना हो सके तो खुदा मदद करता है, अपनी कोशिश करे। मग़रिब वाले 40, 50, 60 साल, 100 साल के मंसूबे बनाते हैं, हम 5 दिन के भी ना बनाए तो बसीरत कहाँ बढ़ जाएगी। तो ये तीन सिफत मौला की, यानी मारिफत दीन, फ़कीह, मजबूत ईमान और बसीरत रखते थे, हालात को मसाइल को गहराइयों के साथ समझते थे। व जाहद माखील हुसैन, अपने भाई हुसैन के साथ जहाद की। व अबला बलान हसनन, बेहतरीन कारनामा अंजाम दिया यहाँ तक के शहीद हो गए, और जन्नत में क्या है ऐसा मकाम उसके लिए है जो, हाँ जी, वाले तमाम शहदा रश्क करते, यकबितुहुल शहदा, गबता हसद बुरी चीज़ है, गबता बहुत पसंदीदा चीज़ है। हसद में क्या होता है, इंसान चाहता है दूसरे की जो खुशी है, खुशकिस्मती है, नेमत है छिन जाए। गबता में क्या है, दूसरे की नेमत छिनने की तमन्ना नहीं करता है, ख़ुद भी उसी जैसे बनने की ख्वाहिश करते हैं, उससे बालातर जाने की ख्वाहिश करते हैं। गिबता दीन में पसंदीदा है, हसद जाहिर है तमाम नुकसानात का बायस है, ज़ाफ़ ईमान का बायस है। तो मौला अबुल फज़ल के ये तीन सिफत, और फिर जहाद सिर्फ तीन मालूमात का जमा करके घर में बैठना नहीं है, बल्कि जाहद मा अखील हुसैन, जहाद के अपने भाई हुसैन के साथ। शिमर आया था दावत देने के लिए, उलमाए तारीख़ कहते कि वो एक वजह शायद ये था, इब्ने ज़ियाद ने इजाज़त दी थी ताकि हुसैन के लश्कर में कोई ताकतवर शख्सियत न रहे, आलमदार की ताकत बहुत थी, और इसीलिए हुसैन को बिल्कुल انصار و مددگار سے خالق علمدار اگر روز اول چلے گئے تو باقی بہت سے صحابہ بھی ہو سکتا تھا کہ حسین کو چھوڑ کر چلے جائے. کربلا کے میدان میں حسین جتنے ہو سکے دعوت دیتے جا رہے تھے, آخری دم تک لوگوں کو دعوت دی میرے لشکر میں شامل ہو جاؤ, لیکن ساتھ فرما رہے تھے جو جانا چاہتے وہ چلے جائے. یعنی زیادہ تعداد کا اچھا اثر ہوتا ہے معاشرے میں نا, زیادہ تعداد کے خون کا زیادہ اثر ہوتا ہے, اثر ڈالنا ہدف تھا کربلا کے قیام کا. تو تعداد زیادہ ہو, مثلا تنہا امام حسین شہید ہو جاتے شاید وہ اثر نہیں تھا. اور لیکن ایسے ہی غلط لوگوں لوگ بزدل لوگ اگر ساتھ شہید ہو جاتے, بس ان میں سے ایک میدان جنگ میں جا کے بھاگ جائے تو بہت ان شہداء کے مقام لوگوں کے نکل, خدا کے پاس الگ مسئلہ لوگوں کے نظر میں کیا ہے نیچے آ جاتا. تو اسی لیے مسلسل دعوت بھی دیتے تھے اور مسلسل جانے کے لیے بھی فرماتے تھے, کوئی جو ہمارے ساتھ رہنا نہیں چاہتا وہ جلے جائے, اپنے بیعت اس کے گردن سے اٹھاتا ہوں. اور مثلا شہزادہ قاسم کا وہ جملہ آپ جانتے ہیں, دنیا میں کہتے ہیں نا نابالغ کو جنگ کے لیے نہیں بھیجنا چاہیے, تو اس وقت بھی کہہ سکتے تھے بھائی شہزادہ قاسم بھائی کا بیٹا ہے بھتیجا ہے, تقریباً گویا مجبور تھے حسین کے ساتھ شہید ہونے پر, خصوصاً عرب دنیا میں جو قومی مسئلہ تھا قبائلی مسئلہ تھا. تو امام نے کیا فرمایا, اجازت نہیں دی. آخر میں جب پوچھا موت تمہاری نظر میں کیسی ہے, فرمایا احلا من الاصل. ایک قسم کے دوسروں کو بھی بتانا تھا, پیغام بھی دینا تھا, اسوہ حسنہ بننا تھا. تو علمدار عباس سے ٹھیک ہے, علمدار باب الحوائج ہے, حاجات سینکڑوں مثالیں ہیں, سینکڑوں داستانیں ہیں حاجات قبول ہونے کی, حاجات پورے ہونے کی. خدا نے ان کو وسیلہ, اہل بیت کو وسیلہ قرار دیا, علمدار کو خصوصی مقام قرار دیا ہے. لیکن بہرحال یہ اپنی جگہ پر صرف اپنے مفاد کے لیے علمدار کی بات نہ کریں. ہم قوم میں ایک عرصہ دراز مجلس کا انتظام ہمارے پاس تھا, تو علمدار کے دن اتنے کیا نام تبرک پہنچتا تھا کہ کئی دن کے لیے کافی ہو جاتا تھا, کیونکہ لوگوں کے حاجتیں ہیں, غلط چیز نہیں ہے, حاجتیں حاجت پوری ہونے کے لیے خدا کے درگاہ میں جاتا ہے, علمدار باب اللہ ہے, خدا تک جانے کا راستہ ہے. لیکن بہر وہ ٹھیک ہے اپنی جگہ پر, لیکن علمدار کے دوسری صفات کی طرف بھی توجہ دینے کی ضرورت ہے, یا علمدار کے جو نمونہ عمل بن گئے وفا کے لحاظ, وفا کے لحاظ سے کیا ہے پانی گرایا, نمونہ عمل بن گئے اس میں, تو اسی میں ہم کتنے وفادار ہیں. مولا علمدار کی یہ تو عظمت ہے, لیکن وہ داستان سنا کر ہم عمل نہیں کریں گے شاید زیادہ پکڑے جائے. وفا کی جو داستان ہے, خلاصہ یہ وہ اسوہ علمدار ہے جس پر عمل کرنے کی ضرورت ہے, ورنہ وہی حاجت پوری کرنے کے لیے تو علمدار سے متمسک ہونا, متوسل ہونا مجرب ہے. ایران میں جگ لطیفہ, جگ فارسی میں لطیفہ کو جگ کہتے ہیں, لطیفہ بنایا ہے کیا کہ ترکی بیچاروں یہاں آپ کراچی والے پٹھانوں کے خلاف بناتے ہیں, ادھر ترکیوں کے خلاف. تو کہتے ترکی نے کہا کہ بھائی اماموں کی تعداد بتانے لگا تو کہا کہ بھائی علمدار کو تو ضرور اماموں میں شامل کرنا ہے, کسی اور کو کم کرنا چاہتے ہو کم کرو, علمدار کو ضرور شامل کرنا ہے. یہ علمدار کے مقام و عظمت, اس کا مطلب یہ نہیں کہ ممکن ہے امام کے برابر فضیلت ہو, عالم کسی امام کے برابر فضیلت ہو. میں نے کہا حسین سید شباب ہے حسین, لیکن عہدہ الگ مسئلہ ہے, قابلیت فضائل الگ مسئلہ ہے. عہدہ ضرورت کے مطابق عہدہ دیا جاتا ہے, امامت عہدہ ہے, کس کو دیا ہے جس میں فضیلت اس اعلیٰ معیار پر ہو. تو اس اعلیٰ معیار کی فضیلت جیسے امام حسن حسین, جب تک امام حسن تھے امام حسین امام نہیں تھے, لیکن فضیلت تو اسی معیار کے تھے. تو اسی لیے ممکن ہے علمدار کے پاس بھی, امام خمینی حضرت زہرا کے بارے میں فرماتے کیا, اگر حضرت زہرا مرد ہوتی تو پیغمبر ہوتی, یعنی کمالات وہی ہے. ظاہر ہے مردوں میں عورت پیغمبر ہو جائے ظاہر ہے پیغمبر کا کام مردوں کے ساتھ جنگ کرنا ہے، حکومت کرنا ہے، تبلیغ کرنا ہے، عموماً واسطہ کیا ہے، مردوں سے زیادہ واسطہ پڑتا ہے، خصوصاً عورت اور مرد کے جو فاصلہ ہونا چاہیے حجاب کے لیے، عفت کے لیے، اس کا تقاضا بھی یہی ہے. اسی لیے شاید حکمت یہی ہو کہ عموماً نبوت کا عہدہ، امامت کا عہدہ عورتوں کو نہیں ملا، لیکن مقام کے لحاظ سے جناب سیدہ کا کیا مقام ہوگا، جناب زینب کا مقام کیسا ہوگا، تو عظیم مقام کے حامل تھے. وصلی اللہ علی محمد و آل محمد. خدا بحق علمدار عباس ہمیں دین انسانیت کی خدمت کرنے کی، مذہب اہل بیت کی خدمت کرنے کی اور قیام کربلا کے پیغام کے امین بننے کی توفیق عنایت فرما. بالنبی و آلہ اللہم صلی علیہ وسلم.